आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशू ख्रिष्टको मधुर र सामर्थ्य नाममा तपाईँ सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। श्रोता, म आशा गर्दछु तपाई सबै आनन्द कुशले हुनुहुन्छ अनि प्रभुको अनुग्रहमा सबै कुराहरू ठिकठाक चलिरहेको छ। मैले तपाईँहरूबाट पठाइएका पत्रहरू निरन्तर रूपमा प्राप्त गरिरहेको छु। तपाईँ सबैलाई धेरै धेरै धन्यवाद सुन्दर पत्रहरूको लागि अनि तपाईँको सुझावको लागि पनि। साँच्चै नै ती तपाईँका पत्रहरू हाम्रो लागि उत्साहका कारण बनेका छन् र तपाईँका सुझावले हामीलाई अझ धेरै नै यो कार्यक्रमलाई स्तरीय रूपमा अगाडि बढ़ाउनको लागि सहायता मिल्नेछ। अनि श्रोता मित्र, म आशा गर्दछु कि यसरी नै आफ्ना बहुमूल्य पत्रहरू हामीलाई पठाउनुहुनेछ। आफ्ना मनका कुराहरू, आफ्ना जिज्ञासाहरू साथै प्रार्थनाका विषयहरू छन् भने पनि तपाईँहरू हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ। यसरी नै हामी बीचको आत्मीय संगति बनिरहोस्। र श्रोता, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी बाइबल अध्ययन पहिलो समुएल 5 र 6 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ फलिस्तिनहरूमाथि परमेश्वरको इन्साफ। पहिलो समुएल 5 र 6 अध्यायले इसरायलीहरूको करारको सन्दूक फलिस्तिनहरूको कब्जामा आइसकेपछि तिनीहरूमाथि हुन आएको अनुभवको वर्णन गर्दछ। तिनीहरूले सिके कि वास्तवमा सन्दुकमा कुनै सद्गुण थिएन, किनभने पहिलो समुएल 5:6 अनुसार बरु परमप्रभुको हातको प्रकोप फलिस्तिनहरूमाथि आएको थियो। तिनीहरूको प्रतिमा दागोनहरू नष्ट भएथ्यो। मानिसहरू अनौठो रोगको रूढीले ग्रसित भए र धेरैजना मरे। सन्दुक फलिस्तिनहरूले कब्जा गरेको कारणले तिनीहरूमाथि अति नै ठूलो विपत्ति आइपरेथ्यो। त्यसकारण आफ्ना ज्यानको र ज्यानहरूको जोखिम र आपत्तिमा परेको कारणले फलिस्तिनहरूले त्यस सन्दुकलाई इसरायलीहरू कहाँ वापस फर्काइदिए वा पठाइदिए। पहिलो समुएल 5:1-5 पदमा यस प्रकार लेखिएको छ, फलिस्तिनहरूले परमेश्वरको करारको सन्दुक कब्जा गरेर लगेपछि उनीहरूले त्यो एबेन एजेरबाट आस्तोतमा ल्याए अनि उनीहरूले त्यो बोकेर दागोनको मन्दिरमा ल्याए र दागोनकै छेउमा राखे। भोलिपल्ट जब आस्तोतका मानिसहरू उठे, उनीहरूले दागोनलाई परमप्रभुका सन्दुकको अघि घोप्टो परेर लड़िरहेको देखे। तब उनीहरूले दागोनलाई उठाएर त्यसकै स्थानमा राखिदिए। तर भोलिपल्ट बिहानै जब उनीहरू उठे, तब दागोन चाहिँ परमप्रभुका सन्दुकको अघि घुप्टो परेर लड़िरहेको देखे अनि त्यसको टाउको र दुई हात चाहिँ छिन्न भिन्न भएर संघारमा पड़िरहेको थियो। दागोनको शरीर मात्र त्यहाँ रहेको थियो। यसै कारण त्यस दिनदेखि यसो आस्दोदमा दागोनका पुजारीहरू र दागोनको मन्दिरमा पस्नेहरू सबै दागोनको संहारमा खुट्टाले टेक्दैनन्। मित्र, इसरायलको परमेश्वर सर्वज्ञानी सर्वव्यापी परमेश्वर मात्र नभएर उहाँ सर्वशक्तिमान परमेश्वर पनि हुनुहुन्थ्यो। त्यो कुरा फलिस्तीहरू सिक्न लागेका थिए। तिनीहरूले सन्दुकलाई युद्धमा जितेर कब्जा गरेकोले गर्दा यो एक किसिमको विजयको तकमाको रूपमा आफूसँग लगे र सबभन्दा पहिले अस्तोतमा दागोनको मन्दिरमा राखे, जुन करिब 50 मिल दक्षिण पश्चिम सिलोबाट टाढाको दूरीमा पर्दछ। त्यहाँ तिनीहरूले यस सन्दुकलाई दागोनको मूर्तिको पाउनेर राखे। यो यस्तो किसिमले राखिएको थियो र यो यस्तो देखिन्थ्यो कि फलिस्तीहरूको देव दागोन विजयकर्ता थिए भने परमप्रभु चाहिँ युद्धमा हारेका युद्ध कैदी थिए। तर अर्को दिन बिहान दोगान देवता सन्दुकको अघि समर्पणतामा घोप्टो परिरहेको थियो। फेरि अर्को दिन हामी देख्छौं कि दागोनको टाउको र दुई हात चाहिँ छिन्न भिन्न भएर मञ्चमा पसिरहेको थियो र शरीर मात्र त्यहाँ रहेको थियो। त्यसकारण फलिस्तीहरू अति नै धेरै चकित भए र धेरै डराए पनि। त्यसै कारण पुजारीहरू र दागोनको मन्दिरमा पस्नेहरू सबै दागोनको मञ्चमा पाउ हाल्दैनन्। परमेश्वर यस घटनाबाट यो कुरा फलिस्तीनहरूलाई प्रकट गरिरहनु भएको थियो कि इसरायलका परमेश्वर शक्तिमान र तिनीहरूका देव उहाँको सामने कमजोर र शक्तिहीन छ। त्यति मात्र होइन, हामी अगाडि देख्छौ कि फलिस्तीनका आम मानिसहरूमाथि पनि समस्या वा परमेश्वरको दण्ड न्याय पर्दछ। 6-12 पदमा भनिएको छ, तब परमप्रभुको हातको प्रकोप अस्तोतका र त्यसको वरिपरि बस्ने मानिसहरूमाथि पर्यो। उहाँले उनीहरूलाई दिनसम्म दुःख दिनुभयो, ग्रेखाको रूढीले सताउनुभयो, अनि उनीहरूको इलाकामा हुल्का हुल मुसाहरू निस्के। उनीहरूका शहरभरि नै मृत्यु र विनाश छायो। जब अस्तोतका मानिसहरूले यो देखे, उनीहरूले भने, इसरायलका परमेश्वरको सन्दुकलाई यहाँ हामीसँग राख्नु हुँदैन, किनभने उहाँका हातको प्रकोप हामीमाथि र हाम्रो देव दागोनमाथि परेको छ। र यसैले सन्दुकलाई के गर्नुपर्छ भनी सोध्नलाई उनीहरूले फलिस्तीहरूका सबै शासकहरूलाई बोलाए। तिनीहरूले भने, इसरायलका परमेश्वरको सन्दुक पारी गातमा पुर्याओस्। उनीहरूले त्यो त्यहाँ लगे, तर त्यो त्यहाँ पुगेपछि परमप्रभुको हात तिनीहरूका विरूद्धमा उठ्यो र त्यो शहर ठूलो त्रासले भरियो। त्यहाँका ठूला साना सबैलाई उहाँले गिर्खाको रूढीले सताउनुभयो। यसर्थ उनीहरूले परमेश्वरको सन्दुक एक्रोनमा पठाइदिए। सन्दुक एक्रोनमा प्रवेश गर्दा एक्रोनवासीहरू यसो भनेर कराए, उनीहरूले त हामीलाई र हाम्रा परिवारलाई मार्नको निम्ति इसरायलका परमेश्वरको सन्दुक हामी कहाँ ल्याएछन्। यसैले उनीहरूले फलिस्तीहरूका सबै शासकहरूलाई भेला हुनलाई बोलाए र तिनीहरूलाई भने, इसरायलका परमेश्वरको सन्दुक फर्काइदिनुहोस्, त्यसलाई आफ्नै ठाउँमा पुर्याइदिनुहोस्, नत्र त त्यसले गर्दा हामी सबैको मृत्यु हुनेछ। मृत्युको कारणले जम्मै शहरमा त्रास फैलिएको थियो, किनभने परमेश्वरको हातको प्रकोप त्यहाँ परेको थियो। जो मरेका थिएनन् उनीहरूलाई गिर्खाको रूढीले सतायो। त्यस शहरको विलाप स्वर्गीयसम्मै पुग्यो। यहाँ हामी यो पनि देख्छौ कि फलिस्तीका मानिसहरू पनि नराम्रो गरी आपत्तिमा परे। त्यहाँ परमेश्वरले रूढी पठाउनु भएको थियो, जुन 6:4-5 पद अनुसार यो स्पष्ट छ कि मुसाहरूले त्यो रूढी वा महामारीको रोग ल्याएका थिए। तिनीहरू गिर्खाको रूढीले ग्रसित भए, तिनीहरूको शरीरभरि गिर्खाको बिमार आयो। पद 6 अनुसार त्यो रूढीको बिमार वास्तवमा के बिमार थियो सो स्पष्ट रूपमा थाहा छैन। यस्तो किसिमको आपत्तिको कारण अस्तोतवासीहरूले यो करारको सन्दुकलाई गातमा पठाउन निर्णय गरे, ताकि तिनीहरू तमाम आपत्ति र कठिनाईबाट मुक्त हुन सकुन्। अनि गात चाहिँ इसरायलतर्फ करिब 12 माइल दक्षिण पूर्वमा पर्दछ। तर पदनौ अनुसार गादका मानिसहरूमाथि पनि अस्तोतवासीहरूलाई जस्तै उही किसिमको कठिनाई र आपत्ति आएथ्यो। त्यसकारण अन्त्यमा त्यस करारको सन्दुकलाई एक्रोनमा सारियो। जब त्यहाँ त्यो सन्दुक ल्याइयो तब त्यहाँका मानिसहरू डरले यसो भनेर कराए, तिनीहरूले त हामीलाई र हाम्रा परिवारलाई मार्नको निम्ति इसरायलका परमेश्वरको सन्दुक हामी कहाँ ल्याएछन्। हामित्र इक्रोनवासीहरू पनि त्यस सन्दुकको प्रभावदेखि अति नै धेरै डराएका थिए। त्यसकारण त्यो करारको सन्दुकलाई इसरायलीहरू कहाँ पठाइदिन तिनीहरूले निर्णय गरे। यसपछि हामी अगाडि देख्छौ कि करारको सन्दुक इसरायलीहरू कहाँ पठाइदछ। 6:1-12 लेखिएको छ, जब परमेश्वरको सन्दुक उनीहरूको इलाकामा रहेको 7 महिना भइसकेको थियो, पलिस्तीहरूले पुजारीहरू र ज्योतिषीहरूलाई बोलाएर तिनीहरूलाई सोधे, परमप्रभुको सन्दुकलाई अब के गर्ने? त्यसको निज स्थानमा हामीले त्यो कसरी पठाउने? हामीलाई भन्नुहोस्। तिनीहरूले जवाब दिए, यदि तपाईले इसरायलका परमेश्वरको सन्दुक पठाउनुहुन्छ भने सौगात बिना त्यो नपठाउनुहोस्, तर उहाँको निम्ति दोष बलि अवश्य पठाउनुहोस्। तब तपाईहरू निको हुनुहुनेछ र उहाँले आफ्नो हात तपाईहरूबाट किन हटाउनु भएन जान्नुहुनेछ। उहाँलाई हामीले कस्तो दोष बलि पठाउने? पलिस्तीहरूले सोधे। तिनीहरूले यस्तो जवाब दिए, तपाईहरू सबै र तपाईहरूका शासकहरूलाई सताउने त्यही रोडीको नमूनाका 5 सुनका गिर्खा र 5 सुनका मुसा पलिस्तीका शासकहरूको संख्या अनुसार पठाउनुहोस्। तपाईहरूका गिर्खा र देशलाई विध्वंस गर्ने मुसाहरूका नमूना बनाउनुहोस् र इसरायलका परमेश्वरलाई महिमा दिनुहोस्। सायद उहाँले तपाईहरूका देवताहरू र तपाईँको देशबाट आफ्नो हात हटाउनुहुनेछ। तपाईहरू किन फारो र मिस्रीहरू जस्तै हटी हुने? उहाँले उनीहरूप्रति कठोर व्यवहार गर्नु भएपछि उनीहरूले इसरायलीहरूलाई आफ्नो बाटो जान दिएका होइनन्। अब कहिले नजोतिएको 2 दुना गाई र एउटा नयाँ गाडा तयार गर्नुहोस्, ती गाईहरूलाई त्यस गाडामा नारेर तिनीहरूका बाछालाई चाहिँ तिनीहरूबाट अलग गरेर गोठमा लैजानुहोस्। त्यसपछि परमप्रभुको सन्दुक लगेर त्यस गाडामा राख्नुहोस् अनि त्यसकै छेउमा एउटा कन्तुरमा तपाईहरूले उहाँलाई पठाउने सुनको दोष बलि हाल्नुहोस् र त्यो गाडालाई आफ्नो बाटोमा जान दिनुहोस्। तर त्यसलाई हेरिरहनुहोस्। यदि त्यो गाडा बेत सेमेसतिर आफ्नै इलाकामा माथितिर लाग्यो भने परमप्रभुले नै त्यो ठूल हानि हामीमाथि पठाउनु भएको वा गर्नुभएको रहेछ। होइन भने उहाँको हातले हामीलाई छोएको रहेनछ, तर त्यो संयोगले भएको रहेछ भनी हामी जान्नेछौ। ती मानिसहरूले त्यसै गरे। उनीहरूले 2 गाई ल्याएर एउटा गाडामा नारे र तिनका बाछाहरूलाई चाहिँ गोठमा थुनी राखे। तब उनीहरूले कन्तुरमा भएका सुनका मुसा र गिर्खाका नमूनाहरूको साथमा परमप्रभुको सन्दुक गाडामा राखे। तब ती गाईहरू बाटोभरि कराउँदै सिधै बेतसेमको देशातिर लाग्यो। अनि पलिस्तीहरूका शासकहरू चाहिँ बेतसेमेसको इलाका समय तिनीहरूका पछि पछि। मित्र, इसरायलको सर्वशक्तिमान परमेश्वरको अघि पलिस्तीहरूको देवहरूको हार र बेजेत र परमेश्वरको हैजा वा रूढीको ज्यानलेवा परिणाम र दयनीय कष्टदायक परिणामको अनुभव पछि पलिस्तीहरूले परमप्रभुको सन्दुक इसरायलमा पठाउन निर्णय गरे। तिनीहरूको अन्धविश्वास कार्य विधिको अनुसार तिनीहरूले आफ्ना पुजारीहरूसँग सुझाव र सल्लाह मागे, जसले तिनीहरूलाई सन्दुक 5 गिर्खा र विध्वंस गर्ने मुसारको नमूनाको सुनको सौगात सहित इसरायल कहाँ पठाउन सुझाव दिए। जुनले पद 17-18 अनुसार पलिस्तीका 5 प्रतिनिधित्व गर्दथ्यो। यी इसरायलका परमेश्वरको निम्ति पठाइएका यी 5 यो कुरा संकेत गर्दछ कि तिनीहरूले इसरायलका परमेश्वरको महानता र श्रेष्ठताको स्वीकार गरे अनि तिनीहरू आफूमाथि आएका आपत्तिका मुख्य जड वा स्रोत के रहेछ सो कुरा जाँच गर्न यस सन्दुकलाई राख्ने नयाँ गाडा र जुवा नपरेको 2 गाईहरूलाई गाडा तान्नको निम्ति प्रबन्ध गर्दछन्। यो वास्तवमा तिनीहरूको अन्धविश्वास थियो। कुरा के हो भने, यदि सन्दुक राखिएको त्यो गाडा तान्ने दुई गाईहरूले गाडा सिधै इसरायलमा लान्छन् भने त्यो तिनीहरूमाथि परेको आपत्ति इसरायलको परमेश्वरले पठाउनु भएको रहेछ भन्ने कुरा थाहा पाउने थिए। तर ती दुई गाईहरूले गाडा जताततै अरू ठाउँमा तानी लगे, तिनीहरूले यो कुरा विचार गर्ने थिए कि तिनीहरूमाथि आएको समस्या केवल संजोग लिइरहेछ। हजुर, तिनीहरूको यस्तो किसिमको विचार गर्ने काम वा धारणा निश्चय नै अन्धविश्वास थियो। यो आफ्नो भाग्यलाई निदो गर्ने चिट्ठा खेल जस्तै थियो। तर हामी यहाँ के देख्छौ भने, कहिले कहीँ अन्धविश्वासका कुराद्वारा आफ्नो महिमा पाउनलाई परमेश्वर आफूलाई वास्तविकतामा प्रकट गर्नुहुन्छ। हामी देख्छौ कि पलिस्तियरको शंकाको समाधान भयो कि तिनीहरूमाथि आएको तमाम समस्याको कारण चाहिँ इसरायलको परमेश्वरले नै पठाउनु भएको दण्ड रहेछ, किनकि सन्दुक राखेको गाडा तान्ने ती गाईहरूले सिधै त्यस गाडालाई इसरायलतिर तानी लगे। यसबाट यो स्पष्ट भयो कि तिनीहरूका तमाम समस्याहरूका जड़ केवल परमेश्वर नै हुनुहुँदो रहेछ। अनि अगाडि पद अध्याय छदेखि पद तेह्रदेखि सात अध्यायको एक पदसम्म भनिएको छ, अब बेतसेमका मानिसहरू बेसीमा गहुँको फसल काटिरहेका थिए, अनि जब तिनीहरूले यसो माथि हेरेर सन्दुक देखे तब तिनीहरू रमाए। त्यो गाडा बेत समेशको यहोशुको खेतमा आएर अडियो। त्यहाँ नजिकै एउटा ठूलो ढुङ्गा थियो। तिनीहरूले गाडाका काठहरू काटेर ती गाईहरूलाई परमप्रभुको निम्ति होम बलि चढाए। तब लेबीहरूले परमप्रभुको सन्दुक र सुनको भेटी भएको कन्तुर उठाएर त्यस ठूलो ढुङ्गामाथि राखे। त्यस दिन बेतसेमेशका मानिसहरूले परमप्रभुको निम्ति होम बलि र बलिदानहरू चढाए। पलिस्तियरका ती पाँचै जना शासकहरूले यी सबै हेरिरहे र त्यही दिन एक्रोनमा फर्के। ती सुनका गिर्खाहरू जुन चाहिँ पलिस्तियहरूले दोष बलिको निम्ति पठाएका थिए, ती अस्तोत, गाजा, अस्कलोन, गात र एक्रोन हरेकको निम्ति एउटा एउटा थियो। सुनका मुसाहरू चाहिँ पर्खाल भएका सहर र तिनका बस्तीहरू जहाँ ती पाँच शासकहरूले शासन गर्थे, ती सबै सहरको संख्या अनुसार त्यो ठूलो ढुङ्गा जसमा तिनीहरूले परमप्रभुको सन्दुक राखे, त्यो बेतसेमेशका यहोशुको खेतमा आजको दिनसम्म साक्षीको रूपमा छ। तर परमप्रभुले बेतसेमेशका केही मानिसहरूमध्ये 70 जनालाई मार्नुभयो, किनभने तिनीहरूले परमप्रभुको सन्दुकभित्र हेरेका थिए। परमप्रभुले यस्तो ठूलो विनाश ल्याउनु भएकोले मानिसहरूले विलाप गरे र बेतसेमेशका मानिसहरूले सोधे, परमप्रभु यी पवित्र परमेश्वरको उपस्थितिमा को उभिन सक्छ? यहाँबाट यो सन्दुक कसका जानेछ? तब तिनीहरूले क्रियत यारिम बासिन्दाहरूलाई यो समाचार पठाए, पलिस्तीहरूले परमप्रभुको सन्दुक फर्काइदिएका छन्, तल आएर त्यो तपाईहरूको ठाउँमा लानुहोस्। तब क्रियत यारिमका मानिसहरू आएर परमप्रभुको सन्दुक लगे। तिनीहरूले डाँडामा भएको अबिनादाबको घरमा त्यो ल्याए र तिनका छोरा एलाजारलाई त्यसको हेरचाह गर्ने काममा अर्पण गरे। मित्र, छ अध्यायको एक पद अनुसार 7 महिनापछि सन्दुक देख्न पाएकोले गर्दा इसरायलीहरू अति नै धेरै खुशी भए र तिनीहरूले बेतसेमेशमा परमप्रभुको निम्ति ती पशुहरूलाई होम बलि चढाए। बेतसेमेश सहर चाहिँ करिब 15 मिल यरूसलेमबाट पश्चिमतिर रहेको सिमानाको सहर थियो। हामीले देख्यौं कि बेतसेमेशमा सिधै ती पशुहरूले त्यो गाडा खिचेर ल्याएका थिए। अभाग्यवश बेतसेमेशका मानिसहरू सन्दुकको फर्काईमा आनन्द मात्र मनाएनन्, तिनीहरूले आराधनामा बलिदान मात्र चढाएनन्, तर तिनीहरूले पद 19 अनुसार करारको सन्दुकमा खोलेर हेरेथे, जुन एक किसिमको उहाँलाई अनादर गर्ने कुरा थियो। तिनीहरूले सम्भव यो कुरा थाहा पाउनलाई हेरे होला, यहाँ अझै व्यवस्थाका पार्टीहरू थिए या थिएनन् भन्ने कुरा थाहा पाउनलाई, र त्यहाँ 70 जना मानिस मरेको हामी देख्छौ। कुरा जेसुकै होस्, खास कुरा यो हो कि परमेश्वरलाई निन्दा र अनादर गर्दा अविश्वासी पलिस्तिनहरूले मात्र परमप्रभुबाट दुःख आपत्ति पाउँदैनन्, तर विश्वासी इसरायलीहरूले पनि उही किसिमको समस्याको दुःखको झेल्नु पर्नेछ जब तिनीहरू उहाँको कड़ा नियम कानूनको पालन गर्दैनन्, पछ्याउँदैनन्, जुन अनज्ञाकारिता हो। त्यही कारण इसरायलहरूमाथि पनि दण्ड आएथ्यो। पलिस्टीहरूलाई जस्तै बेतसेमेसमा यो आपत्ति पछि सन्दुकलाई पहिलो समुएल छ दिएको 21 पद अनुसार यो समयमा चाहिँ किरियत यारिममा लगियो, जुनलाई आधुनिक अबु घोष भनिन्छ, जुन यरूसलेमको 10 मिल उत्तर पश्चिममा पर्दछ। निसन्देह सिलोमा आएर सन्दुकलाई त्यहाँ लगियो, किनभने पछिबाट यर्मिया 26:9 पद अनुसार सम्भवत फेकको युद्धपछि पलिस्टियरद्वारा ध्वस्त गरियो। सन्दुक पहिलो समुएल 7:1 पद अनुसार करिब 100 वर्षसम्म अभिनदाबको घरानाको हातमा रह्यो। अर्को दिन हामी देख्नेछौ कि 7:1 कि त्यो सन्दुक किर्यात यारिममा लगियो र किर्यात यारिममा सन्दुकको पुनः ल्याउने काम सदृश्य स्पष्ट चिन्ह देखिन्थ्यो कि परमेश्वर एकपल्ट आफ्ना मानिसहरूको बीचमा तिनीहरूलाई आशिष दिन र तिनीहरूका तमाम कष्ट र दुःखबाट मुक्त गर्नु हुनुहुन्थ्यो। मित्र, खालि सन्दुकको उपस्थितिले परमेश्वरको सहायताको कृपाको ग्यारेन्टी दिँदैनथ्यो, जुन इसरायलले अफेकको युद्धमा सिकेथे। बरु परमेश्वरमा समर्पण नै महत्वपूर्ण कुरा थियो। मित्र, यो कुराको याद राखौं कि हामी चर्च जाने काममा, चर्च सदस्य प्राप्त गर्ने काममा, धर्म कर्म गर्ने काममा, सम्पूर्ण सेवामा संलग्न हुने काममा, ख्रिस्टियन परिवारमा जन्मने व्यक्ति हुँदैमा परमेश्वरको आशिष र शान्ति र उद्धारको ग्यारेन्टी दिँदैन, तर उहाँमा पूर्ण रूपले समर्पण भई उहाँलाई आफ्नो प्रभुको रूपमा ग्रहण गर्ने काममा र उहाँको इच्छा र आज्ञा अनुसार हिँड्ने काममा हामी उहाँबाट कृपा, सहायता र आशिष पाउनेछौ। यो कुराको याद राखौं।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98-470-35-679, 98-470-35-679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।